بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه، ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، واشهد ان لا اله الا الله وحده لا شريك له، واشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، ہر ذرہ خیر جو پوری کائنات میں موجود ہے اور جتنا بندوں کے اعمال میں ظاہر ہوتا ہے اور جتنی کائنات کی چیزوں سے نمایاں ہوتا ہے، بھلا اچھا معلوم ہونے والا نفع رساں موافق پہلو، یہ سب اللہ تبارک و تعالیٰ کی طرف سے ہوتا ہے سب کچھ. بیدک الخیر کلو، آپ کے ہاتھ میں ہے سارا خیر. والشر لیس الیہ، شر ان کی طرف منسوب نہیں ہوتا. اللہ کا کوئی کام شر والا پہلو نہیں رکھتا، ان کی طرف کے اعتبار سے شر اللہ کی طرف منسوب نہیں ہوتا. شر مخلوق کے کسب سے نمایاں ہوتا ہے اور شر مخلوق کی محرومی سے نمایاں ہوتا ہے. مخلوق میں جو محرومی والا پہلو رہتا ہے، جہاں اللہ تعالیٰ کا فضل نہیں پڑتا، وہی شر ہے. فضل کی دھوپ جہاں نہیں پڑے گی وہاں شر ہی رہے گا. اس لیے اسلام میں بنیادی تعلیم یہ دی گئی کہ خیر کی نسبت پوری اللہ کی طرف کرنا، پوری بولے تو پوری. اور جب خیر اللہ کی طرف منسوب کی جاتی ہے تو حمد اللہ کی ہوتی ہے. تو اس لیے حمد مخلوق سے متعلق نہیں ہے، حمد پوری کی پوری خالق سے متعلق ہے. قرآن اور حدیث میں استعمال کیے ہوئے جو الفاظ ہیں، ان کے مفہوم کو اور معنی کو سمجھ کے پہلے وہ ذہن نشین کرنا، پھر اس کا تلفظ کرنا، اس میں جان ہے. ہم لوگ دعائیں وغیرہ یاد کر لیتے ہیں، پڑھتے بھی رہتے ہیں، لیکن اس کے پیچھے جو حقیقت چھپی ہوئی ہے، جو مفہوم چھپا ہوا ہے، جو مضمون چھپا ہوا ہے، جو معنی چھپے ہوئے ہیں، وہ چونکہ مستحضر نہیں ہے، ان کو ہم نے دھیان سے سیکھا نہیں ہے، جانا نہیں ہے، تو اس لیے جو ہے اس کی روحانیت سے، اس کے نور سے صحیح فائدہ نہیں اٹھا پاتے. حمد بھی ایسے ہی ہے، سبحان بھی ایسے ہی ہے. بس سب کریں قرآن پاک، جتنے دعائیں وغیرہ ہم لوگ پڑھتے ہیں سب تقریباً سب کو یہی حال ہوتا ہے. حمد جو ہے نا وہ اللہ پاک کے لیے ہوتی ہے. حضور صلی اللہ علیہ وسلم جب اپنی بات شروع فرماتے تو سب سے پہلے اس کا اظہار فرماتے، نحمدہ، خطبہ مسنونہ میں نحمدہ، ہم حمد کرتے ہیں ان کی، یعنی پورا خیر ان کو ان کی طرف منسوب کرتے ہیں، چاہے ہمارے سے متعلق ہو، تمہارے سے متعلق ہو، چیزوں سے متعلق ہو، کائنات سے متعلق ہو، آسمان زمین سے متعلق ہو، چاند سورج سے متعلق ہو، موسموں سے متعلق ہو، بارشوں سے متعلق ہو، ہواؤں سے متعلق ہو، پانیوں سے متعلق ہو، زمین کی رویدگی اور اس میں سے نکلنے والی چیزوں سے متعلق ہو، باغ و بہار، پھول، پھلواریاں، چمن دمن، گلزار، سب نحمد ہو، حمد اللہ کے لیے، نہ اپنے لیے، نہ اپنی بیوی بچوں کے لیے، نہ اپنے کارخانے کے لیے، نہ اپنے ادارے کے لیے، نہ اپنی سواری کے لیے، ہم صرف اللہ کا ہو. مخلوق الگ ہو جاتی ہے حمد کی نسبت اللہ کی طرف کرنے کے بعد، مخلوق ایک سائڈ میں ہو جاتی ہے. مخلوق میں ہم بھی ہیں، سب بھی ہیں، حمد ان کے لیے.
अगर कोई आपके मुंह पे तारीफ कर रहा है, तो अगर हमदगी मजमून खुला हुआ है, याद है उस वक्त, तो शर्मिंदगी होती है, क्या बेहूदगी कर रहा है। और अगर हमदगी का मजमून खुला हुआ नहीं है, तो आदमी फूल जाता है। इसीलिए मुंह पे तारीफ करना उसको जुबा करने की जगह पर है। हदीस शरीफ का मफहूम, किसी के मुंह पे तारीफ करना उसको जुबा करने की जगह पर है, क्योंकि या तो उसको उसका मजमून मालूम है, तो वो बोलेगा कि देखो किसी बेद भी कर रहा, किसी बेहुदा हरकत कर रहा, जिसके साथ होना था हम तो उसको साथ होना था। और अगर नहीं है, तो खामखा ये वैसे ही मर रहा है, और आपने मरते को मारा जिंदा जामदार। हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम अपनी बात शुरू करने से पहले हम्द अल्लाह की करते थे, नहमदुहू। तो मखलूक के पास में अल्लाह की तरफ मंसूब होने वाली कोई चीज़, अल्लाह को पसंद आने वाली कोई चीज़, अल्लाह से मुताल्लिक कोई चीज़ नमूदार नहीं हो सकती जब तक उनकी मदद ना हो। मखलूक से ऐसी कोई चीज़ सरजद नहीं हो सकती जो अच्छी हो, क्योंकि अच्छी अल्लाह को लगने वाली चीज़ है। तो इसलिए मखलूक के पास कोई अच्छी चीज़ होना, वो इस्तेआनत के बगैर मुमकिन नहीं है। इसलिए नस्तईन हो, नहमदुहू व नस्तईन हो, हम आपसे मदद मांगते हैं। इस्तेआनत जो है हमारे मरकजी और बुनियादी जिम्मेदारियों में से है, बंदे की इबादत और इस्तेआनत, इय्याका नअबुदु व इय्याका नस्तईन। असल दो ही अपने जिम्मे, असल दो ही काम है, एक इबादत दूसरी इस्तेआनत। मखलूक की जिम्मेदारी जो है ना, वो दो ही है, इबादत और इस्तेआनत, बंदगी करना और मदद मांगना, मदद चाहना, आउन चाहना। वजूद के जिस मर्तबे में हम लोग हैं, अल्लाह ताला ने अपनी कायनात को जो जाहिर फरमाया, तो अल्लाह तबारक व ताला ही के नूर से जाहिर हो रहा, उस नूर ही को वजूद भी कहते हैं, उसके दर्जे हैं। तो वजूद के जिस मर्तबे में हम हैं, उस मर्तबे में इबादत उस वजूद पर लाजिम होती है, वजूद के उस मर्तबे पर इबादत लाजिम होती है। वजूद का हर मरतबा अज वजूद हुक्म दारत, वजूद का हर मरतबा एक हुक्म रखता है, हर मरतबा वजूद हुक्म दारत। अगर फ़र्क मरातिब न कुनी जिंदगी, अगर फ़र्क मरातिब न करो तो जिंदगी को अल्लाह ताला के नूर से ये मखलूक जाहिर हो रही, तो अल्लाह ही है ये, लिहाजा हमारे जिम्मे इबादत नहीं है, ये जिंदगीत है। जो बात जाहिर लोग बोलते हैं ना, उसकी वजह वो है, इबादत का इनकार करने वाले जो बात चाहे जाहिल सूफियों के रंग में करें, चाहे दुनियादारी के एतबार से जो लोग करते हैं बातें वो करें, इबादत अल्लाह तबारक व ताला का हक है। तो इबादत को जानना फ़र्ज़ बनता है पहले, इसलिए इल्म फ़र्ज़ बनता है पहले। अमल का जो इमाम है वो इल्म है, उसके बगैर आप कर ही नहीं सकते, जमात की नमाज इमाम साहब के बगैर हो ही नहीं सकते। मगर एक ख़ास बात है, वो ये कि अमल जो है ना, वो इल्म जो है वो अमल का इमाम है, लेकिन इल्म अमल का सबब नहीं है, मुहर्रिक इल्म नहीं है, अमल की मुहर्रिक इल्म नहीं, अमल का मुहर्रिक ईमान है। इल्म है लेकिन ईमान नहीं है तो अमल नहीं होता, ईमान की ताकत नहीं है तो अमल नहीं होता। तबलीग वाले इसी बात को समझाना चाहते ज़्यादा, और यह हक बात है, सही है बिल्कुल। क्योंकि इल्म के दो माना होते हैं, एक बमाना मालूमात का हामिल होना, और एक बमाना इल्म के नूर से मुनव्वर होना। इल्म बमाना मालूमात का हामिल होना ये मुराद है यहाँ पर, क्योंकि इल्म बमाना नूर से मुनव्वर हो जाना इसी का नाम ईमान है, वो ताकत अलग है, उससे अमल होता है। सबब अमल का जो है वो ईमान है। कलमा जो है ना, आदमी से अमल कराता है, हदीस शरीफ का मफहूम है, मन क़ाला ला इलाहा इल्लल्लाह मुखलिसन दखल अल जन्ना, जो इखलास के साथ कलमा पढ़ता है जन्नत में दाखिल हो जाएगा। इला मा इखलास हुआ या रसूल अल्लाह, فرمایا اللہ کے رسول صلی اللہ علیہ وسلم اس کا اخلاص کیا ہے؟ فرمایا ان تحجزہ عن محارم اللہ، یہ کلمہ روک دے اس کو اللہ کے محارم سے، تو کلمے کی طرف منسوب کیا، محارم سے رکنا، حرام کاموں سے رکنا، کس کی طرف منسوب کیا اللہ نے؟ حضور پاک صلی اللہ علیہ وسلم، کلمے کی طرف. یہ قول، کلمے کا یہ قول جو ہے، کیونکہ وہ ایک عمل ہے جو کہ ایک حقیقت کا اظہار ہے، اس کی طرف منسوب فرمایا کہ وہ محارم سے روکتا ہے، اور اگر وہ روک دیا تو کلمے کا اخلاص مل گیا، نہیں روکا تو کلمہ تو پڑھا لیکن کلمے کا اخلاص نہیں ملا. اب جس مسلمان کو کلمے کا اخلاص ہی نہیں ملا تو اس کا مطلب بھی اس کو کلمہ ہی نہیں ملا، تو کیا ملا اس کو؟ کچھ بھی نہیں ملتا. اسی لیے علم کے لیے ایمان بھی شرط نہیں ہے، معلومات ویسے بھی جمع ہو جائیں گی. جیسے غیر مسلموں میں بہت علم سے واقف کار لوگ ہوتے ہیں، پی ایچ ڈی کے، اسلامیات میں پی ایچ ڈی کرانے والے پروفیسرس کتنے غیر مسلم ہیں اور اسلامیات میں پی ایچ ڈی کی تیاری کراتے ہیں، اور ہے بھی اسلام بھی نہیں، دشمنان اسلام ہیں، یہود ہیں، نظارہ ہیں، ایتھیسٹ ہیں، دہریے ہیں، اور اسلامیات کی پی ایچ ڈی. جب ایمان بھی شرط نہیں ہے تو عمل کہاں سے شرط ہو جائے گا؟ اس لیے علم کے ساتھ عمل جمع ہونا لازم نہیں ہے، اس لیے عالم بے عمل بھی ہوتا ہے، اس لیے وعید ہے حدیثوں میں کہ تم عالم بن کے اگر بے عمل رہو گے تو اس پر بہت سخت وعید ہے، تنبیہ ہے. جو بالکل جاہل ہوتا ہے اس کو ایک جوتا پڑتا ہے، جو عالم ہو کے بے عمل ہوتا ہے اس کو دو جوتے پڑتے ہیں، عمل نہیں کرنے کا ایک جوتا، عالم ہونے کے باوجود نہیں کرنے کا دوسرا جوتا. عام طور پر علم جو ہے نا وہ بے عملی کی مکافات بعد میں کرا دیتا ہے، یہ خصوصیت ہے علم کی، چونکہ اس کو معلوم ہے کہ بے عملی کا جوتا الگ ہے بلکہ، تو پھر وہ جلدی توبہ کی طرف جاتا ہے. وہ اور توبہ ایک ایسا ایپ ہے اللہ میاں کے پاس، بس جو ڈاؤن لوڈ کرنے کی دیر ہے، فری کا ایڈ ہے، فری کا ایپ ہے وہ. توبہ ہوئی اور فری میں فون ہو گیا، چونکہ اللہ پاک سبحان ہے، تأثر سے پاک ہے، اس لیے توبہ کرنے پر اس کی بدعملی کی کا جو غصہ ہے وہ نہیں رہتا، ہوں بدعملی کا، بے عملی کا جو غصہ ہے وہاں پہ نہیں رہتا. بے عملی کرا تھا، اب توبہ کر رہا ہے، پھر قصہ ختم کرو، صاف کرو یار. اس امت کو جو توبہ دی گئی بہت لاجواب چیز ہے، بہت بھی بہت لاجواب. ایک بزرگ نے شیطان کو دیکھا کہ اپنے سر پہ جو ہے نا خاک ڈالتا ہوا جا رہا تھا، کہنے ایک بزرگ نے دیکھا، کہنے لگے کیا قصہ ہے، آج بہت ہی پریشان ہے، ہر وقت تو تجھے دیکھتا ہوں بڑا خوش رہتا ہے. حج کا دن تھا، کہنے لگا کیا بتاؤں، اتنی محنت مشقت کر کے ان لوگوں کو بے عملی پہ ڈالتا ہوں، اور یہ اٹھا کے ہاتھ سے اللہ میں سے معافی مانگتے ہیں، سارا صاف کر دیتے ہیں اللہ میں، پوری میری محنت مٹی میں مل جاتی ہے. اس پہ خاک ڈال رہا تھا اپنے سر پہ اور رو رہا تھا، اتنی محنت کر کے ان کو بے عملی پہ ڈالتا ہوں، کتنے پاپڑ بیلتا ہوں، کتنا میرا ایکسپیرینس ہے، کیسے کیسے چال چلنے پڑتے ہیں، کیسی سیاست کھیلنی پڑتی ہے، تب کہیں جا کے پھنستا ہے، اور جیسے ہی تنبہ ہوتا ہے معافی مانگ لیتے اللہ میں سے. ان کے پاس یہ اصول ہے کہ معافی مانگ لیا نا معاف کرو کس وقت، تو ساری میری محنت پہ پانی پڑ جاتا ہے. اس لیے علماء میں سے، بزرگ علماء میں سے انہوں نے بعض نے یہ فرمایا کہ ہم نے علم کو سیکھا دنیا کے لیے، لیکن علم نے ہمیں دنیا کا نہیں رکھا، ہمیں موڑ دیا دین کی طرف، آخرت کی طرف. علم تو ہم نے سیکھا تھا دنیا کے لیے، امامت کریں گے تنخواہ کریں گے، امام پڑھائیں گے تنخواہ لیں گے، چار پیسے بنائیں گے، ٹیوشن پڑھائیں گے چار پیسے بنائیں گے، اسپیچیں دیں گے چار پیسے بنائیں گے. علم تو ہم نے سیکھا تھا دنیا کے لیے، مگر علم نے ہمیں چھوڑا نہیں، اس نے ہمیں دنیا دین کی طرف پھیر دیا. چونکہ علم کے اندر یہ بات بھی تو ہوتی ہے نا کہ بھائی کس نیت سے ہونا چاہیے، کس نیت سے کام کرنا چاہیے، اس کا کیا ہونا چاہیے. جب اللہ تعالیٰ کوئی معلوم، اللہ تعالیٰ تو جانتے ہیں، جب وہ دیکھیں گے کہ علم حاصل کر کے یہ حرکت کر رہا ہے تو ناراض ہوں گے، تو پھر آدمی سوچتا ہے یار کب تک ناراض کروں، ہار معاملہ تو سارا ان کے ہاتھ میں، گنڈی تو وہاں بیٹھ کے بھی آخرت کی پوری، فیوچر کی پوری، آگے کا ہر لمحہ ان کے کنٹرول میں ہے، زندگی کا ہر لمحہ और हर मामला उनके कब्जे में है, तो मैं कब तक उनसे पंगा लूंगा। तो शर्मिंदा हो जाता है, हाथ जोड़ लेता है। शर्मिंदा हो जाना हाथ जोड़ लेना, जो कि फिजिकल भी ना हो, फिजिकल से हाथ भी ना जोड़े आदमी, शर्मिंदा हो हाथ जोड़ लिया अंदर से, फैसला करता हूँ उनके पास उतना ही काफी है। तौबा हो गई, शर्मिंदगी ही तौबा है, नदामत ही तौबा है। वहां सब बोलती है बहुत बुरा हुआ, अच्छा नहीं हुआ, ठीक है जब अच्छा नहीं हुआ जाओ ठीक। इस उम्मत को जो मगफरत इस्तिग़फ़ार की दौलत दी गई ना, बहुत बड़ा, पहले लोगों को भी दी गई, असल है ही ये नेमत। वैसे अल्लाह ताला की सिफत तवाबियत को समझना, इस पर इस्तिग़फ़ार की हकीकत खुलती है। तौबा एक फ़ेल है उनका, तवाब होना एक फ़ेल है उनका, तो आप उनके फ़ेल पर क्या रिमार्क कर सकते हैं, उसमें कितना कमाल है, उसमें कितनी वसात है, उसमें कितनी बड़ाई है। तवाब है, इन लोगों का ना तवाब अफ़ाल का, अल्लाह तबारक व ताला के अस्मा और सिफात का जो इजहार होता है अफ़ाल की सूरत में, वो लाजिम लाजिम है, वो सिफत का इजहार है। वो तो इल्म अमल का इमाम है, इबादत के वास्ते इल्म ज़रूरी है। जितने गैर मुस्लिम हैं और उनमें बहुत ज्ञानी, पाबंदी करने वाले, ध्यान करने वाले, ज्ञान करने वाले, योगा करने वाले, दिन में तीन तीन मरतबा, पांच पांच मरतबा नहाने वाले, पर तो खाली वजू करते हैं। जो ब्राह्मण होते हैं बस पांच मरतबा तीन मरतबा गुसल करते हैं रोज़ाना, हाथ नहीं लगना किसी का, पैर नहीं लगना, 50 किस्म की पाबंदियाँ होती हैं उनके पास, ये ऐसा होना वो ऐसा होना, नाते ख़त्म उधर होना, पानी पहले ऐसा डालना फिर उसके बाद ऐसा डालना फिर उसके बाद ये बोलते हुए डालना, ओम के मीम में डालना, ओम बोलते वक्त डालना, अलग अलग चक्कर है उनके पास। ये खुशबू रहना, ये रंग रहना, ये कलर होना, इधर मुँह होना, इन पाबंदियों के साथ में करते हो लोग। हमारे गांव में एक बमन था, साफ सुथरा नहा के सफेद कपड़े पहन के जाता था। अच्छा, कोई भी उसको हाथ लगा दिया तो उसके हिसाब से शूदर है वो, मतलब चाहे मुसलमान हाथ लगाए चाहे हिंदू हाथ लगाए, गैर बमन अगर हाथ लगा दिया उन्हें नापाक हो जाता था। अब हम लोग गिल्ली डंडुल खेल रहे हैं, कबड्डी खेल रहे हैं, ये खेल रहे हैं, वो खेल रहे हैं, जाहिर है कि गाँव में यही होता रहता है। अब शरत बनती थी हमारी, कौन उसको छी के भागता वो, अब वो जा रहा है उसको गीत 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 गीत, गीत। बच्चे तो बच्चे हैं, भागते भागते मार दिया ऐसे हाथ लगा दिया, अब उन्हें वहीं रुक के फिर घर को वापस जाता था, फिर नहा के आता था वहां से, वैसा लगाते तीन निशाने लगाते, तो उसका नाम हम लोग 111 रखे थे। अब खेलते खेलते अरे 111 इधर आ बोलते, उन्हें हमारी तरफ पलट के देखे तुम्हारी ऐसी तैसी बोलिए, भाग हम भाग चलते। खास बात यह है कि उन्हें हमसे ज्यादा चिढ़ता नहीं था, चूंकि हमारे अब्बा से बहुत मोहब्बत करता था, वालिद साहब की बहुत अकीदत थी उसके दिल में, बुजुर्ग मानता था, दंडोत करता था, पंतुलु पंतुलु शायद बोलता था, पंतुलु पंतुलु। खैर वो हम अकेले नहीं होते थे वहां, बहुत से बच्चे होते थे, लेकिन उसको ये भी जहन में होता था कि ये पंतुलु के बच्चे भी हैं। बिल्कुल उनके पास इल्म नहीं है, बोलना ये चाह रहा था, उनको ये मालूम नहीं है कि ये सब चीज़ें जिसको करनी होती हैं पहले उस पर ईमान लाना होता है, वैसा जैसे वो बोलता है। ईमान तो रखते हैं वो, लेकिन वो दूसरा सलम को नहीं मानते, तो नहीं मानना ही हुआ ना फिर अल्लाह को। ईमान तो वो रखते हैं लेकिन कुरान पाक को नहीं मानते, ईमान तो इल्म तो वो रखते हैं लेकिन अल्लाह के बारे में जानते बहुत कुछ हो, लेकिन ये कि वो इस्लाम को ईमान को उसकी माँ उसकी बात उसकी जो शराइत है ज़रूरिया है उनको नहीं जानते, बुतों की पूजा को नहीं छोड़ते, अपनी तरफ से गढ़ लिया है कि हम बुत की पूजा करते नहीं, हम तो खुदा की पूजा करते हैं। हर शय में चूंकि अल्लाह का इस्म ज़ाहिर है, इसलिए हम जिसकी भी करेंगे वो उसी की होगी, ये अपने हमने उन्होंने मंतिक अपनी तरफ से लगा ली। हर शय में उनका इस्म ज़ाहिर होने की वजह से वो शय माबूद नहीं बन सकती, نہ صرف یہ کہ معبود نہیں بن سکتی، عبادت کا قبلہ بھی نہیں بن سکتی۔ عبادت کا قبلہ بننے کی صلاحیت بھی کس شے میں ہے؟ وہ اللہ ہی متعین کرتے ہیں، چاہے اس کے انوارات اور اس کے خصوصیات کسی بھی اعتبار سے کتنے بھی بڑے ہوئے ہوں۔ اسی لیے مسلمانوں کے پاس میں روضہ عبادت کا قبلہ نہیں ہے، حضور صلی اللہ علیہ وسلم کا روضہ عبادت کا قبلہ نہیں ہے، حالانکہ بیت اللہ سے بہت آگے ہے مرتبے میں۔ کدھر بیت اللہ، کدھر حضور پاک صلی اللہ علیہ وسلم کا روضہ؟ کیونکہ حضور صلی اللہ علیہ وسلم جس جگہ لیٹے ہوئے ہیں تو وہ حصہ اہل سنت اپنے پاس، اہل سنت والجماعت کے پاس میں حضور کے جسد مبارک سے لگا ہوا حصہ عرش سے بھی افضل ہے۔ بیت اللہ سے تو ایک ایمان والے کا دل بیت اللہ سے ہزار درجے بہتر ہے، قلب مومن کعبۃ اللہ سے افضل ہے، عدی بن عمر کا قول ہے۔ مگر قبلہ بننے کی صلاحیت کس میں ہے؟ اللہ نے مقرر کیا ہے، یہ بتانا چاہ رہا تھا۔ عبادت کا رخ اور جہت بننے کی صلاحیت کسی اور چیز میں نہیں سوائے بیت اللہ، بیت المقدس میں تھی، وہ بھی کینسل کر دی گئی، اب کسی چیز میں نہیں، نہ کسی ولی کی مزار میں، نہ کسی پیر پیغمبر کی مزار میں، نہ روضہ مبارک کے، نہ جنت البقیع میں، جنت البقیع میں کتنی مبارک ہستیاں ہیں، نہ فلسطین میں، فلسطین میں کتنی مبارک ہستیاں ہیں، ہزاروں انبیاء کے اجسام وہاں پر ہیں، اور یہاں پر ہزاروں لاکھوں انبیاء کے اجسام ہوں گے، ان اجسام کے اس زمین میں کتنی نورانیت ہوں گی وہاں پہ۔ اللہ جی بارکنا حولہ، جو فرمایا انہوں نے صلاحیت میں، مگر اس بات کی نہیں ہے کہ قبلہ بنے ہو۔ قبلہ بننے کی صلاحیت اس اعتبار سے دیکھا جائے تو سب سے زیادہ انسان میں تھی، وہ جامع ہے مراتب کا، مرتبہ جامع انسان ہے نا ساری مخلوقات میں، سب سے زیادہ اللہ تبارک و تعالیٰ کے کمالات کا ظہور انسان میں ہے پوری یونیورسل میں، چونکہ اس میں ذات کا ظہور بھی ہے، خالی صفات کا نہیں ہے، اس میں سب سے زیادہ صلاحیت تھی، مگر یہ کہ اللہ تعالیٰ نے اس کو مقرر نہیں کیا، ان کو معلوم ہے کہ وہ مقرر کیا۔ تو یہ میں بتا رہا تھا کہ علم صحیح ہونا عبادت کے لیے لازم ہوتا ہے۔ بندگی کے نام پہ کیا کیا کر رہے ہیں جوگی، یوگی اور سنیاسی اور راہب، مگر کچھ اعتبار نہیں ہے اس کا۔ جسمانی مشق کرنے کی وجہ سے جو لطافت اور جو وجدانیات اور جو ذوق اور جو لذت روحانی محسوس ہوتی ہے، اس کو انوارات الہی سمجھ رہے ہیں، وہ جسمانی خصوصیات ہیں، وہ ایسا کرے تو کس سے بھی ہو جائیں گا، وہ مقبولیت الگ چیز ہے، کیفیات الگ چیز ہیں۔ میوزک جنہیں سنے تو بھی بہت مزہ آتا، تو وہ جو مزہ آتا ہے وہ کوئی مقبولیت کی وجہ سے نہیں آتا، جیسے قوالی سنے تو مزہ آتا ہے، تو لوگ سمجھ رہے ہیں کہ قوالی میں روحانیت ہے اس لیے مزہ، نہیں روحانیت نہیں ہے، وہ راگوں کی خصوصیت ہے۔ اس انداز کے راگ نکالے ہوں، کوئی بھی نکالے، مرد نکالے، عورت نکالے، راگ جو ہے دماغ کی باریک نسوں میں خاص اثر پیدا کرنے کی، خاص جو ہے نا سیکوینسی بولتے، کیا بولتے، جو الگ الگ آوازوں کی ہوتی ہے، وہ ہے وہ ردم، انہیں جا کے ردم بھی بولتے ہیں، وہ جا کے ٹچ کرتی ہے تو اس میں مزہ آتا ہے، قوالی میں مزہ آتا ہے، مگر وہ جس کا ذوق بنا اس کو مزہ آتا ہے، دوسرے کو تو اتنا بادرنگ ہوتی، چونکہ چلاتے کتنا وہ لوگ، آوازیں ایسا نکالتے کان کے پردے پڑ جاتے ہیں، اور چھک رہے ہیں، حق کھینچنے کا نام راگ تھوڑی ہے، ان کو رات کیا ہے نہیں معلوم رہتا، وہ کھینچنا معلوم رہتا، اتنا کھینچتا ہے، اتنا کھینچتا ہے، جہاں تک جا سکتا ہے وہاں تک کھینچتا ہے۔ عبادت کے لیے لازم ہے علم، علم صحیح کا حاصل ہونا اس لیے ضروری ہے ہر ہر بات میں۔ علم سے مراد ہے حق کی مرضی کے عمل کو پہچاننا، وہ عمل جس میں حق کی مرضی ہے، وہ حق کے پسندیدہ عمل کو پہچاننا، نماز ہو، روزہ ہو، زکوٰۃ ہو، حج ہو، کمانا ہو، خرچ کرنا ہو، تعلقات ہوں، دوستی ہو، دشمنی ہو، پھر اس کے مطابق عمل ہونا، یہ عبادت ہے۔ ہر بندے کی بندی کی یہ ذمہ داری ہے عبادت، جس میں پانچوں عبادتیں مشہور ہیں، نماز، حج، نماز، روزہ، زکوٰۃ، حج، پانچ عبادت بولتے ہیں لیکن گناتے چار ہیں، نماز، روزہ، زکوٰۃ، حج، پانچویں اصل جہاد ہے، اس لیے پہلے جہاد لکھا جاتا تھا پانچویں عبادت، फिर हुकूमतों ने मना कर दिया, इसलिए फिर नहीं लिखते किताबों में, निसाब की किताबों में इसलिए नहीं आता उसका जिक्र। और कौलु ला इलाहा इल्लल्लाह को भी बाद लोग शुमार करते हैं, एक है ला इलाहा इल्लल्लाह का ईमान, एक है ला इलाहा इल्लल्लाह की गवाही देना, उसका जिक्र करना, उसको उसके साथ में जोड़ सकते हैं आप, क्योंकि वो दावत है असल में, शहादत ला इलाहा इल्लल्लाह व इक़ाम अस्सलाह व इताए ज़कात व हज व सौम रमज़ान। फिर इसके ज़िम्न में दूसरी चीज़ें भी आ गई, इबादत के साथ जैसे फ़राइज़ होते हैं, वाजिबात हैं, सुनन हैं, नवाफिल हैं, ऐसे हज हैं, हज में उमरा शामिल है, नमाज है, नमाज में एहतिकाफ़ शामिल है, मस्जिद में ही तो होता है ना, नज़र है, नज़र भी इबादत का हिस्सा है, क्योंकि अदा करने की सूरत कोई ना कोई इबादत होगी, नमाज से करेंगे, कुर्बानी से करेंगे, ज़कात से करेंगे, रोज़े से करेंगे, तो नज़र है, एहतिकाफ़ है, उमरा है, तवाफ़ है, नमाज रोज़ा ज़कात में आ जाएंगे, इबादत। इसको हज़रत सूफ़ी साहब रहमतुल्लाह अलैह पंजा इबादत बोलते थे, इबादत का पंजा। हिंदुस्तान पाकिस्तान में मुसलमानों की जब हुकूमत थी तो उसमें गालिब शिया थे, क्योंकि अकबर जो बाबर जो है ना, जो फौज लेकर आया था उसमें ईरानी वो होते और वो सब शिया थे, और हुकूमत उनकी हो गई तो हर जगह शियाइत फैल गई, गैर मुनकसिम हिंदुस्तान में, हिंदुस्तान पाकिस्तान बांग्लादेश में सब शिया भरे हुए थे। मान आलिमिया नदवी ने सीरत सैयद अहमद शहीद, सैयद अहमद शहीद बरेलवी रहमतुल्लाह अलैह, बहुत बड़े बुजुर्ग गुजरे हैं, बहुत अजीब, शाह इस्माइल शहीद के शेख मौलाना अब्दुल हई लखनवी के शेख मुनीर आलम फलाँ आलम, बहुत से बड़े बड़े लोगों के, सैयद अहमद शहीद रहमतुल्लाह अलैह के हालात में लिखा है कि 5 लाख से ज्यादा शियों के आशुरखाने जो होते हैं, आशुरखाना बोलते हैं उसको, मस्जिद की जगह पर बनाते हैं वो लोग, जिसमें अलम बिठाया जाता है, मुहर्रम के दिन हंगामा किया जाता है ना, तो उसको आशुरखाना कहते हैं हमारे पास। 5 लाख से ज्यादा आशुरखानों को तुड़वाया था, 5 लाख से ज्यादा लोगों को तौबा कराते थे, उसको तुड़वा देते थे और मस्जिद बनवाते थे। एक एक आदमी ने इतना बड़ा बड़ा कारनामा किया पहले, तो उस जमाने में पंजे का ही रिवाज था, पंजा जब आलम निकलता है ना तो उसमें पंजा होता है 5, और ये 5 जो है ना पंजतन का 5 रहता असल ये, और पंजतन जो है ना वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ उन खानदान का नाम है पूरा, उनके हिसाब से, उन लोगों के हिसाब से अली हज़रत फातिमा 2 हो गए, हसन हुसैन 2 हो गए, 4 हो गए, हुजूर सल्लल्लाहु अलैहि वसल्लम बगैर किसी को नहीं शुमार करते हो, हत्ता कि फातिमा की अम्मी को भी शुमार नहीं करते, खदीजा को तो शुमार करना था ना, कहते उनको भी अम्मा को छोड़ देते हैं, फिर उनकी दूसरी बेटियों को भी छोड़ देते हैं, फिर हजरत अली के दूसरे बच्चों को भी छोड़ देते हैं, दूसरे बच्चों को भी, जो हसन हुसैन को पकड़ लेते हैं, दूसरे बच्चे हजरत अली के ही है ना, वो भी उनको छोड़ देते हैं, 17 बच्चे थे उनके, मुझे अच्छी तरह याद नहीं, हो सकता है मेरे, मुझे ऐसा ख्याल पड़ता है कि 17 थे, तो पंजा वहाँ से चला है सन, उस तो उसको उस मजमून में समझाने के वास्ते पंजा इबादत बल्कि समझाते थे उस ज़माने में, भाई वो पंजे छोड़ो यार, अशोर खाने के पंजे, मुहर्रम के पंजे छोड़ो, ये पंजा इबादत याद रखो, ऐसा बोल के समझाया जाता था, उसी में पंजा इस्तेआनत भी होता था, मदद मांगने का पंजा, हमारे पास मदद मांगना एक ही माना में है, मदद मांगने में अल्लाह से दुआ करो मदद मांगो, हालांकि मदद की शक्लें अलग अलग हैं, मदद मांगने की शक्लें अलग अलग हैं, गुनाह हमें तौबा करना ही मदद मांगना है, गुनाह हमें अल्लाह से मदद मांगना, कैसे मदद मांगेंगे आप, गुनाह हमें तौबा है, युमदिदकुम बिअमवालिन व बनीन, मदद तुम्हारी होगी इस्तिग़फार पर, तो मदद चाहिए ना, तो गुनाहों में मदद क्या है लेने का, इस्तग़फार है, गुनाहों में मासियतों के अंदर अल्लाह ताला से मदद लेने का रास्ता तौबा है, इस्तग़फार है, वजीफ़ों की जान, इस्तग़फार को वजीफ़ों की जान समझा जाता है, फरीजे से ज्यादा वजीफे की अहमियत दी जाए, आजकल साथ साथ बयान में बहुत बोलते हैं फरीजे से ज्यादा वजीफे की तरजीह दी जाती है। अरे भाई फरीजा असल है, वजीफा थोड़े कि आमिल का काम है कि कोई वजीफे के लिए आए तो उसको फरीजा बताएं पहले। साथ साथ बोलते हैं आमिल का फर्ज है, क्या होंगे आमिल के पास लोग आते हैं, भाई हमें दुआ बता दो, ये कर दो वो कर दो, उसको पहले फरीजा तो बताओ, ये फर्ज पूरा करो। वजीफे क्या, वजीफे का असल फरीजा क्या, इस्तगफार है, तौबा करो। क्योंकि बारिश अगर रुकी हुई है, एग्रीकल्चर का सिस्टम खराब है, खेतों में बारिश पानी नहीं है, नहीं यूसली समय ले मेदार औलाद नहीं हो रही, इंदुत कुंभी अम्बाल वो बनी, कारोबार नहीं चल रहा, इंदुत कुंभी अम्बाल वो बनी, वही जाल लकुम जन्नत वही जाल लकुम अनहार। इस्तगफार जो है अल्लाह जवाब चीज़ है, बहुत आसान और सहल। पहले गुनाह होते थे, मार पड़ जाती थी, अंधेरे में से हाथ आके ऐसी जोर से थप्पड़ पड़ जाता था, मुंह पर निशान पड़ जाता था, घर के दरवाजे पे लिखा हुआ होता था, और शाम में ये हरकत कराएंगे वो। अब सारी मखलूक पड़ रही है, शक्ल सूरत मौलाना की आलिम फाजिल जुब्बा कुब्बा, हरकत फलां बल के दरवाजे पे आ गया तो क्या होता था होगा, अल्लाह बचाए। ख्वाजा साहब ने इस बात को इस उन्वान से जाहिर किया है, क्या है वो, यूं तो खिलके से निकलेंगे काम और बहुत, यूं तो जुब्बे से निकलेंगे काम और बहुत। आदमी का जो जुब्बा होता है ना उससे बहुत से काम निकलते हैं, पहनता है आदमी, यूं तो खिरके से, खिरका है या जुब्बा है या उन्होंने क्या लफ्ज़ कहा शेरों में, यूं तो जुब्बे से निकलेंगे काम और बहुत, एक बोतल भी छुपा ली जाएगी, बहुत सी चीज़ आती तो उसमें बोतल भी छुप जाती है। जैसे यहाँ पे दुकानों में अगर बोतल लेने को गए तो उसको प्लास्टिक के बॉटल में डाल के नहीं देते, कागज के ऊपर उसमें डाल के देते हैं, उसका राज वही है, नहीं तो ड्राइविंग करते वक्त पुलिस पकड़ लेती है। पहले जो है ना गलती हो गई तो सख्ती थी अल्लाह पाक की तरफ से, मुआखज़ा दुनिया में भी थोड़ा हो जाता था, दरवाजे पे लिख देते थे आके फरिश्ते, बेइज्जती हो जाती थी। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की उम्मत को ये कहा कि कुछ नहीं बस कुछ ही मांगो, बस इस्तेआनत की एक सूरत जो है ना इस्तिग़फ़ार है, मासीयत में अल्लाह से मदद लेने का तरीका तौबा करना, अत्ताइबु मिनज़्ज़म्बि कमन ला ज़म्ब लहू, जो तौबा कर लिया जैसे उसने किया ही नहीं, कुल्लुकुम ख़ताऊन तुम सब गलती करते हो, खैरुल ख़ताईन तवाबून बेहतरीन ख़ता करने वाला वह है जो तौबा करने वाला हो, गलती करना तुम्हारी किस्मत में है थोड़ी बहुत, चूँकि तवाबियत जाहिर करना इंसान के साथ है, गफ्फारियत और तवाबियत की सिफत का इजहार इंसानों और जिन्नात के साथ है, वरना कहाँ करेंगे। इसलिए अगर यह इंसान से गलती नहीं होगी तो फिर एक मखलूक बनाई जाएगी जो गलती करने वाली हो, ताकि सिफत गफ्फारियत और तवाबियत जाहिर की जाए, यह सीक्रेट है उसके पीछे, भूल के पीछे यह सीक्रेट है, गफलत के पीछे यह सीक्रेट है, नफ्स के गलबे के पीछे ये सीक्रेट है, शैतान के असरात के पीछे ये सीक्रेट है। ओम हज्जाज के बारे में मशहूर है कि वो उसने जाहिर कि बहुत मजालिम किए, सहाबा किराम को शहीद किया, जब मरने लगा तो कहने लगा वो तवाब है ना, तवाब तो बहुत ज्यादा तवाब करने कबूल करने वाला है, तो बात तो जब होंगी जब मेरे जैसे को बख्शेंगे, वो बात तो जब होंगी तवाबियत बोले तो फिर हमें एक ताइब है, ताइब इसमें फाइल का सेगा है, मुबालिगे का सेगा नहीं, ताइब है वो भी तौबा कबूल कर, तवाब का मतलब ये कि बहुत ही ज़्यादा तौबा कबूल करने वाले, तो बहुत बड़ी सिफत है ना, वो तो बड़े कसूरवार को माफ़ करेंगे तो बड़ी सिफत का जरूर होंगे। एक बुजुर्ग बैठे हुए थे, बोले बोले जाते जाते अच्छा छक्का मार के गया, बोले मतलब उसने अल्लाह की रहमत को अपनी तरह मुतवज्जे करने का एक यूनिक तरीका इख्तियार किया। मुसीबत में इस्तिमदाद क्या है, हाल तकालीफ आ जाती हैं, मुसीबत के अंदर सब्र है, मुसीबत में सब्र ही अल्लाह ताला से मदद मांगना है, हाजत में दुआ है, जरूरतों में दुआ है, ضرورت پیش آ گئی, یہ ضرورت پیش آ گئی, یہ ضرورت پیش آ گئی. حاجت کی دعا میں ایک اہم بات یہ ہے کہ سب سے بیسٹ چیز یہ ہے کہ آپ کریم کے گھر پہ جا کے بول کے آئیں, عرضی وہاں پہ داخل کریں جہاں پہ داخل کرنا سب سے پسندیدہ چیز ہے. آفس میں لے آ کے فارم بھرنا, بالمشافہ فارم بھرنا, مطلب مسجد میں جا کے بول کے آنا اپنی ضرورت, نماز کے بعد نماز پڑھ کے اپنی ضرورت بول کے آنا, یہ حاجت میں دعا کا سب سے اعلیٰ طریقہ ہے. حضور صلی اللہ علیہ وسلم گھر تشریف لایا, ناشتے کا ارادہ تھا, ہمیں کچھ ہے؟ فرمانے کچھ بھی نہیں. تو پھر مسجد گئے, وہاں دو رکعت نماز پڑھی, وہاں دعا کی اللہ سے. آپ تو پیغمبر ہیں, آپ جہاں گھر میں کھڑے ہوئے وہیں سے بول سکتے تھے, یا اللہ مجھے کھانا دے دے, کھانے کا انتظام فرما دیجیے, وہیں سے بول سکتے تھے نا. کمال ادب یہ ہے کہ مسجد جا کے دو رکعت نماز پڑھ کے وہاں بولے. حاجت میں دعا کا طریقہ یہ ہے کہ کریم کے گھر جا کے آداب بجا لا کے پھر بول کے آنا. صحابہ کرام کو اتنا ایسا نائک مل گیا تھا, ایک کام بنا لے کے آ جاتے تھے, گئے تو گئے لے کے آ رہا ہوں بھی بولے, اور اپنی ضرورتوں کو فرض نمازوں پر اٹھا کر رکھتے تھے. کوئی ضرورت پیش آ گئی, صاحب یہ اثر کا وقت آنے والا ہے, بولتا ہوں ان سے مقدر, فرض نماز میں بولتے تھے, فرض نماز کی بات, اثر کی بات بولے, مغرب سے پہلے کام بن گیا. ایسا ہوتا تھا صحابہ کو نماز کیا مل گئی تھی, نماز سے پہلے کا پریپریشن ایسا ہو گیا تھا وہاں پہ, بس حک لگانے کی دیر ہوتی تھی, حک لگایا اور نیٹ آ گیا, انٹرنیٹ چالو, اٹھا گیا فون چالو, اوکا گیا لائٹ چالو, بٹن آن کر دیا لائٹ چالو, چونکہ جال ویسی بھیج گئی تھی, وائرنگ ویسی کھینچ گئی تھی, مشینیں ویسی چسپاں ہو گئی تھیں, لنک ویسا بن گیا تھا, بٹن آن کرنے کی دیر, اتنی آرام دہ لائف ہو گئی تھی صحابہ کی, جس کی جس اللہ سے تعارف کرائے تھے وہ حی قیوم الحی الذی لا یموت ہے, اس زندہ پہ بھروسہ کرو جو مرتا نہیں, وتوکل علی الحی الذی لا یموت, اس زندہ پہ بھروسہ کرو جو مرتا نہیں. بہت بڑا لفظ ہے الحی الذی لا یموت, ایسا صحابہ کے سامنے مستحضر تھا, اور توکل کا لفظ بھی میں مستحضر تھا, توکل کا حقیقی مفہوم بھی ان پر منکشف تھا. اتنی بادشاہوں والی زندگی تھی, چاہے کھانا ہو یا نہ ہو, چاہے کپڑے ہوں یا نہ ہو, ایمان ایک ایسا وصف ہے کہ شے کے ساتھ میں جڑا ہوا نہیں ہے آدمی کی راحت, جڑتا نہیں, کچھ بھی آپ کے پاس نہیں ہو بادشاہ کا ویسا دماغ رہتا اس کا, کیونکہ بادشاہ سے اس کا کنیکشن ویسا رہتا ہے. جس کا بادشاہ سے کنیکشن زیادہ ہو اس کو یہ فکر نہیں رہتی کہ میرے کپڑے کیسے ہیں کیا ہیں, کپڑے اپڑوں کی شان شوکت ان کے لیے ہے, جن کو دکھانے سے دعوت میں آنے دیتے نہیں تو نہیں, میں تو شاہ کا ڈرائیور ہوں, میرے کو کیا پوچھنے کا ہے, ان کو نہ کپڑوں کی فکر, نہ کھانے کی فکر, نہ ظاہری سے شان و شوکت کی فکر, کچھ نہیں تھی, میں شاہی دماغ بالکل بادشاہوں جیسا تھا, تکبر میں نہیں استغنا میں, تسلی میں اور اطمینان میں, اس لیے ان کو حیات طیبہ حاصل تھی. حیات طیبہ سامان کے فراہم ہونے کا نام نہیں ہوتا, حیات طیبہ موجودہ سچویشن میں اطمینان اور تسلی کے حاصل ہونے کا نام ہے. جو صورتحال ہے موجود اس میں طمانینت کی کیفیت کامل ہونا, بیماری میں طمانینت. ہمارے دادا پیر کو پیٹ میں پھوڑا ہو گیا تھا, کھجاتے رہتے تھے, پیٹ میں پوڑا کھجا ہو گیا, اچھا پیٹ کا پوڑا خود کھجانے نہیں آتا, اچھا پیٹ کا کھجلی ایسی ہوتی ہے کہ دوسرے آدمی کو کھجاؤ بولے تو انہیں وہاں کھجاتا ہے جہاں پہ کھجلی نہیں ہو رہی, جہاں ہو رہی وہاں نہیں کھجاتا, بے چینی یہاں ہوتی رہتی کھجاتا ہو گیا, ذرا ادھر ذرا اوپر تھوڑا سا نیچے بولے تو تھوڑا سا اور دبا بولے تو زیادہ دبا دیتا, تیز کھان بولے تو ناخن زیادہ مار دیتا, کچھ تو بھی کھوتے رہتا وہاں. تو ان سے ان کے خادم نے کہا کہ حضرت حکیمہ ایک سے ایک ہے, زمانے میں تو عثمان علی خان کا زمانہ, ایک سے ایک حکما ہے, تو یہ حکیم سے دوا لا کے لگا دیں, علاج کر لیں تھوڑا. یار چھوڑو, پھر کہا پھر چھوڑو, پھر کہا ارے میں چھوڑ دوں, तो ज्यादा तंग किया तो कहने लगे यार जिसको खारिश में मजा आता हो उसको खारिश के इलाज की जरूरत क्या है, जिसको फोड़े में मजा आ रहा हो उसको फोड़े के इलाज की जरूरत क्या है, ये कहा। उनको उसमें मजा आ रहा था, ताल्लुक की शिद्दत में महबूब की तरफ से कोई चीज तकलीफ की आ गई ना तो उसमें एक किस्म का जॉय हो जाता है, एक लज्जत आ जाती है। उनको भूख में मजा, उनको प्यास में मजा, उनको बीमारी में मजा, उनको तकलीफ में मजा, उनको शहादत में मजा, उनको मर जाने में मजा, उनको जख्म खाने में मजा, उनको तीर खाने में मजा, उनको तलवार के जख्म पे मजा, उनको सूली पे चढ़ जाने पे मजा। हम समझ रहे हैं कि मंसूर को सूली पे चढ़ा दिया गया, बेचारे को तकलीफ दे दी। मंसूर से पूछो उसको उसमें कितना मजा था। उस वक्त उनको बोले तुम्हें बिरयानी खिलाते, हलवा खिलाते, खिला पकौड़े खिलाते, बोले तो उतरते हो ना, ऐसा निकल जाते। सूली की एक लज्जत है। खुबैब का किस्सा है ना, पकड़ लिया, भूख लगी तो अंगूर का खोशा बना के खा रहे हैं, किससे? अल्लाह पाक से। जो अंगूर का खोशा मंगा के खा रहा हो उसके लिए जंजीर तोड़ के निकलना मुश्किल था, कुछ जंजीर में से जाना क्या मुश्किल था उसके लिए, जो अंगूर का खोशा खा रहा बेमौसम के, कहीं नहीं थे बाजार में, अंगूर का खोशा बैठे हुए खा रहे तोड़ के, भूख लग रही थी तो मैंने मांग लिया था, तो जो ये मांग रहा था तो वो क्यों नहीं मांग रहा था, उनको शहादत का मजा था, ये तो चांस है छोड़ूंगा थोड़ी इसको मैं, बोले ये तो लक्की चांस है मेरे वास्ते, इसको छोड़ना थोड़ी है मेरे को, ऐसा था उनके माइंड में, लक है ये। हजरत शेख अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह ने तौहीद वजूदी को बयान करते हुए मंसूर के किस्से को यूं नकल फरमाया है, शोर मंसूर अज कुजा, दार मंसूर अज कुजा, शोर मंसूर अज कुजा, दार मंसूर अज कुजा। मंसूर ने जो हंगामा किया था अनल हक का वो कहाँ, और मंसूर को जो सूली पे चढ़ाया था वो कहाँ। शोर मंसूर अज कुजा, दार मंसूर अज कुजा, खुद जदी बांगे अनल हक, अनल हक बोल के खुद ही बोले और सूली पे खुद ही जो है ना अपने तजल्ली को जाहिर कर दिया वहां पे, खुद जदी बांगी अनल हक बर सरेदार आमदी। यानी मंसूर को अल्लाह, मंसूर पर जो तजल्ली अल्लाह पाक की थी, तो मंसूर का अनल हक बोलना भी अल्लाह पाक के इस्म के तजल्लियात में से एक तजल्ली थी, और उनका वहां पे सूली पे चढ़ा दिया जाना वो भी तजल्लियों में से एक तजल्ली थी, वो भी नूर का एक हिस्सा, वो भी नूर का एक हिस्सा, उसमें भी इस्म का जोर, उसमें भी इस्म का जोर। मुसीबत में सबर बर्दाश्त करना अल्लाह के लिए, तकवे के साथ हुकुम पर हुकुम पूरा करते हुए बर्दाश्त करना मुसीबत में, वो सबर की हकीकत है। बर्दाश्त भी करना, बर्दाश्त करने से मुराद शिकायत नहीं करना अल्लाह ताला के फैसले पर, अब ऐसा कैसे कर दिए, माइश मिला था तुम्हारे, सारी दुनिया मजे में है मेरे को तंग कर रहे हैं, कैसे कैसे बोलता परेशान आदमी, उससे सुनो मजा आता, वो जो मुसीबतों में परेशान रहता आप उसको सुनेंगे तो बड़ा मजा, यानी अजीब सा लगता है, क्या है हमारे को पकड़ लिए, एक ही पीठ हो गई है, तो आम चू अमली चू काला रे बंगाला चू है ना, जो कबड्डी में खेलते हैं तो उसमें एक ही पीठ होती है, एक ही पीछे पड़ जाते, उन्होंने बोला ये एक ही पीठ है भाई, बेमानती है खेल की। मैंने ऐसे लोगों को जो परेशान होते हुए हालात में हैं ऐसे जुमले सुने हैं बोलते हुए, वो कह रहे हैं कि बस मुझे को देख लिया, सब कुछ छोड़ दिया, मेरे को पकड़ लिया, हमें मिले थे इनको, ये बस सबर के खिलाफ है चीज़, शिकायत करना अल्लाह तबारक व तआला से अल्लाह के फैसले में। नाजिए भाई हम उनके ममलूक हैं, वो हमारे ओनर हैं, ओनर जो है ना अपनी मिल्कियत पर कुछ भी तसर्रुफ करता है, आप ज़मीन खरीद के कुछ भी करते हैं, जहाँ बाथरूम बनाना है वहाँ बाथरूम बना देते हैं, जहाँ कोई किचन बनाना है, जहाँ बेडरूम बनाना है वहाँ बेडरूम बनाते हैं, कभी बाथरूम बोला मैं मिला था क्या रे तेरे को ये काम करने के वास्ते, आप मालिक हैं भाई, जो चाहे लकड़ी खरीदते हैं, उसको तराशते हैं, काटते हैं, छीलते हैं, घसते हैं, रंधा फिरते हैं उस पर। उनको भी कुछ बोली, ये क्या है भाई, ऐसा थोड़ी खुजाते हैं, ऐसा थोड़ी घसते हैं, और पसंद से खरीद के लाए आप और ऐसा रंधा मार रहे हैं उस पर। तो जहाँ चाहे बिठा दिया उसको। तो मालिक अपने ममलुक में तसर्रुफ का हक रखता है, इसलिए तकलीफ हो सकती है ममलुक को, लिहाजा उस तकलीफ पर रो भी सकता है, आह वो भी कर सकता है, चिल्ला भी सकता है, लेकिन शिकायत नहीं कर सकता। शिकायत है सबर के खिलाफ तकदीर पर। इसी वजह से तस्लीम, अल्लाह ताला के फैसले पर को मान लेना, ये उनका हक है, चाहे खुशी हो चाहे गिरानी हो। और यहाँ सबर का इम्तिहान लेने के लिए गिरानी वाला इम्तिहान आएगा, और शुक्र का इम्तिहान लेने के लिए खुशी वाला इम्तिहान आएगा। खुशी वाला शुरू करेंगे ताकि शुक्र का इम्तिहान हो, खुशी वाले मामले का, मज़े के मामले का, मज़ा आने का मामला करेंगे ताकि शुक्र का इम्तिहान हो, और तकलीफ वाला मामला करेंगे ताकि सब्र का इम्तिहान हो। और सब्र और शुक्र दोनों ईमान की सिफत है, और इम्तिहान ईमान की सिफतों का होता है, और उन्हीं को कामिल करना मकसूद है। सिफत बनी नहीं बनी, सिफत बनी नहीं बनी, टेस्ट करते रहते हैं, टेस्ट करते रहते हैं, एक और टेस्ट, दूसरा और टेस्ट, तीसरा और, मरे तक नहीं बना तो क्या करते हो, फेंक देते हो उसको गार्बेज, ये मटेरियल काम का ही नहीं हो। नहीं बना फिर बनाते अब, नहीं बना फिर बनाते अब, नहीं बना फिर बनाते हैं, उसके बाद में आखिर में क्या करता है, मैं मैकेनिक, ये फजूल है, इसके पीछे किताबें पढ़ो, ये बनने वाली चीज़ नहीं। इसको तो अगर आप पैसे दे के भी, कोई आदमी आग बुझा ना, पैसे दे के भी ये मुसीबत छुड़ाना पड़े तो दे के छुड़ा लो। बोलते बाज गाड़ियों को पैसे दे के गार्बेज कराना पड़ता ना, चूंकि कोई ले जाने को तैयार नहीं होता, वो आपके सर पे खड़ी भी है, पैसे दे के भेजते ले जाओ पैसे, उन्हें उसके पैसे नहीं देता, ले जाने के पैसे लेता। कुछ चीज़ें ईमान की बहुत, दीन की बड़ा मुजाहिदा चाहती हैं, जिसमें से हालात में हुक्म की रियायत करना है। मुसीबत में बोलना बहुत आसान है, और मुसीबत पड़े इस वक्त आप ऐसा बयान कर सकते हैं, न ऐसा सुन सकते ना ऐसा बयान कर सकते। उस वक्त अगर कोई मुसीबत ज़्यादा बैठा हुआ ना, तो अंदर से मोटे मोटे गालियां देता हूँ। ना मुआफिक चीज़ है ना, तकलीफ की हकीकत क्या है, अदम है मुआफ़त। लज्जत की हकीकत क्या है, मुआफ़त, चीज़ मुआफिक है आपके, आपको मज़ा आता है उसमें। ना मुआफिक है आपको मज़ा नहीं आता, तो जब आपको मज़ा नहीं आ रहा उस वक्त आप मज़े की बात कर ही नहीं सकते। तो मुसीबत में सब्र है, और हुक्म पूरा कर देना है उसमें, चाहे कितनी नागवारी हो रही हो, नमाज पढ़ रहे हैं, सजदा कर रहे हैं, शुक्र अदा कर रहे हैं, बगैर हुक्म पूरा किए कि खाली बर्दाश्त कर लेना, ऐसे ही है जैसे जेल खाने में पुलिस की मार खाते वक्त सब्र कर लेना। जब पुलिस चोर को पकड़ के लेके जाती, यहाँ की नहीं अपने पास की, जो हाथी को भी बकरी बना देती, बकरी चोरी हो गई थी तो पुलिस वाले क्या करे, हाथी को पकड़ लिया, हाथी बोला करते मैं बकरी हूँ, मैं बकरी हूँ, मैं बकरी हूँ, सारी दुनिया बोली तू कहाँ से बकरी है, तो बोले भाई ये पाकिस्तान की पुलिस है, ये खैरियत इसी में है, बकरी बोलता हूँ, नहीं तो कल तक बकरी बनाई देते। तो पुलिस जब पकड़ती है चोर को और उसकी पिटाई करती है जुर्म इकबाल कराने के वास्ते, तफ्तीश करते हुए, तो वो उस पर अल्लाह ताला की मदद थोड़े, वो तो भुगतना है चोरी की सजा में, जब मार पड़ रही हो तो वो बर्दाश्त करना सब्र में नहीं आता। हुक्म क्या है वहां पर, नेमतों में इस्तेआनत का तरीका शुक्र है, मुसीबतों में इस्तेआनत का तरीका सबर है, नेमतों में इस्तेआनत का तरीका शुक्र है। लेकिन शुक्र तुम लाजीद, शुक्र करोगे तो इजाफा होगी नेमत, जितना ज़्यादा शुक्र करेगा आदमी, और शुक्र की हकीकत है उस नेमत को अल्लाह के लिए इस्तेमाल करना, अल्लाह की खिदमत में, अल्लाह के दीन की खिदमत में, अल्लाह के नबी की खिदमत में इस्तेमाल करना नेमत, नेमत को, नेमत जाह को, नेमत इज्जत को, नेमत सलाहियतों को, नेमत माल को अल्लाह तबारक व तआला के लिए इस्तेमाल करना, रज़ा के लिए इस्तेमाल करना, अल्लाह की रज़ा के लिए, अल्लाह को खुश करने के लिए। یہ نعمت کا شکریہ ہے. بولنا بھی زبان سے، ماننا بھی دل میں، اور استعمال کرنا بھی، یہ استعانت ہے. اور ضرورتیں جو پیش آ جاتی ہیں اس میں دعا ہے. اور معاملات میں استعانت کا طریقہ توکل ہے. جو کام کرنا ہے اس کام کو کرنے کے، جو ذمہ داری ہے اس کو پورا کرنے کے بعد، اس کو پورا کرنے کے بعد میں مطمئن نہیں ہو جانا بلکہ بھروسہ اللہ پہ کرنا. نتیجے کو، ذمہ داری پورا کرنے کے بعد میں نتیجے کو اللہ کے سپرد کرنا اور اللہ پہ بھروسہ رکھنا. زمین جو دیے، ہل چلا دیے، بیج ڈال دیے، اس کے بعد میں توکل کرنا رہتا ہے. کھیت پورا آ گیا اس کے بعد میں توکل کرنا ہوتا ہے. پھل پورا آ گیا اس کے بعد توکل کرنا ہوتا ہے. پھل بازار میں ڈال دیے اس کے بعد توکل کرنا ہوتا ہے. ذمہ داری پورا کرنے کے بعد میں نتیجے کو اللہ کے حوالے کرتے ہیں. دوا کھا لیے اس کے بعد میں توکل کرنا ہوتا ہے. شفا اللہ کے ہاتھ میں، دوا میں نے کھا لی. پیسے ہاتھ میں آ گئے پھر بھی توکل کرنا ہوتا ہے. غلہ خرید کے لا لیے پھر بھی توکل کرنا ہوتا ہے. معاملات میں نتیجے کو اللہ پاک کے حوالے کرنا. کھانا کھانے کے بعد میں ہضم ہونا، اس کا کارآمد ہونا اللہ کے ہاتھ میں، نہیں تو وہ کھانا الٹا کام کر دے سکتا ہے. پیسہ ہاتھ میں آنے کے بعد میں اس سے چیز خریدنا، ضرورت پوری ہونا اللہ کے ہاتھ میں، نہیں تو وہ پیسہ الٹا چور آپ کے ہاتھ میں پیسہ دیکھ لے کے آ کے وہ پیسے کی وجہ سے جوتے مار کے پیسے بھی لے کے چلے جاتا. پیسہ بھی گیا اور پٹائی بھی ہو گئی. کیسے پٹائی ہو گئی؟ تو پیسے سے پٹائی ہو گئی. پیسہ نہیں رہا تو کہیں چور مارتا تو پیسے نے پٹوا دیا نا. مزہ ہے جس پیسے سے آدمی آرام دیکھ رہا تھا اس پیسے سے پٹ کے آ گیا. اللہ پہ بھروسہ ضروری ہے. چیز میرے پاس ہے، بھروسہ کرنے کا کیا؟ ارے بھائی ابھی تو کرنے کا ہے بھروسہ، یہ تو وہ انشاءاللہ کا حساب ہو جاتا ہے. ایک آدمی بازار سامان لینے کے لیے، گھوڑا سواری لینے کے لیے جا رہا تھا. گاؤں والے بولے کہاں جا رہا؟ بولے گھوڑا لینے کے لیے جا رہا ہوں. تو بولے انشاءاللہ تو بول. تو بولے انشاءاللہ بولنے کا کیا ہے؟ پیسے ہیں جیب میں، بازار میں گھوڑا ہے، جاؤں گا پیسے دوں گا گھوڑا لے کے آؤں. راستے میں کسی نے پیسے چرا لیے، جیب کاٹ لیا. اب واپس آئے کیا ہوا؟ وہ تو میں جا رہا تھا انشاءاللہ، جیب میں پیسے تھے انشاءاللہ، چور جیب کاٹ لیا انشاءاللہ. پھر ویسا ہو جاتا، بے موقع بولتے رہنا پڑتا. انشاءاللہ تعالیٰ یہ پیسے سے گھوڑا لے کے آؤں گا. بعض مرتبہ ایسا ہوتا ہے کہ پیسہ دیے، گھوڑا لیے، جب تک گھوڑا اس کے ہاتھ میں تھا تو ہاتھ میں تھا، اس کے ہاتھ میں تھا مر گیا بیچ میں. کیا کر سکتے؟ پہلے زمانے میں گھوڑا ہوتا تھا، اس زمانے میں گاڑی ہے. جب تک اس کے ہاتھ میں تھی انہیں اس پہ سوار تھا، جب اس کے ہاتھ میں آ گئی گاڑی اس پہ سوار ہو گئی، بیچ میں خراب ہو گئی، دکان کھل گئی، کھڑے ہوئے ہیں. کچھ بول نہیں سکتے کہ وہ گاڑی فائدہ، اس لیے گاڑی خرید کے کیا بولنے کا ہے؟ اصل کا خیر رہا اور خیر ہما جب بلتا حال ہو. جیسے شادی ہو گئی تو دلہن کو پکڑ کے کیا بولنے کا ہے؟ اصل کا خیر رہا وہ خیر ما جب التحال اعوذ بک من شرها و شر ما جب التحال. ہر نئی چیز کو پکڑ کے یہی بولنے کا ہے، گاڑی کو پکڑ کے یہی بولنے کا ہے، اس کا خیر اور جس خیر پر آپ نے اس کو پیدا کیا ہے وہ آپ سے مانگتا ہوں، اس کے شر سے پناہ مانگتا ہوں، اور جو شر اس میں آپ نے چھپایا ہوا ہے اسے میں پناہ مانگتا ہوں. ہر شر میں شر بھی چھپا ہوا ہے، خیر بھی چھپا ہوا ہے. اللہ تعالیٰ جس شر سے چاہے جو ظاہر ظاہر کر دے، خیر ہو یا شر ہو، اللہ کے ظاہر کرنے پر ہے، تو ان کے حکم پر ہے. وہ چیز پہلو ہر قسم کے ہوتے ہیں. مستقبل کے کسی کام میں انشاءاللہ بولے بغیر بولنا یا کرنا دونوں ڈینجر ہوتا ہے، اکثر نقصان ہوتا ہے. خاص طور پر ایمان والے کو تو تماچا فوراً پڑتا ہے. تم بولے کیسا یہ بات؟ غفلت کیسا ہوگی؟ اوور کانفیڈنس کیسا ہو گئے؟ حضور کو متنبع کر دیا گیا تو چھ من چھ تو والی بات ہے، مر تو کیا ہوتے. لا تقولن علی شہین انی فاعل ذلک غدا الا ان شاء اللہ، کل بتا دوں گا. یہ حضور نے بس اتنا ہی کہا تھا کہ آج نہیں کل بتا دوں گا، اور یہ تھا کہ اللہ سے پوچھ کے بتا دوں گا، وہی آ جائے گی بتا دوں گا. اللہ نے فرمایا کہ وہی آئے گی نہیں آئے گی آپ کو کیسے معلوم؟ یہ آپ کہاں سے لگا دیے؟ ٹھنڈی ہو گئی. جس کام کو آپ کو کل کرنا ہو، فیوچر میں کرنا ہو، اس کو آپ انشاءاللہ کے بغیر نہیں بولنا. انشاءاللہ اتنی پاور چیز ہے، اپنے پاورفل چیز ہے اپنے پاس انشاءاللہ اور ماشاءاللہ. جو چیز اچھی مل گئی اس کے لیے ماشاءاللہ ہے، اور جو چیز ابھی آپ کو ملی نہیں اس کے لیے انشاءاللہ ہے. لولا یدخل الجنۃ کلتا ماشاءاللہ لا قوۃ الا باللہ. जो मिल गया उस पर माशाल्लाह माशाल्लाह जो अल्लाह ने चाहा वो होगा, मतलब ये अल्लाह के चाहने से मिला सो है। अगर मेरे कब्जे में नहीं था ये, मैं नहीं ले सकता था, ना मेरे पास इसकी सलाहियत थी, मेरे पास इसका माल था, ना मेरे पास कुछ था, माशाल्लाह जो अल्लाह ने चाहा वो हुआ सो है सर, मैं चाहा सो नहीं होता ये। माशाल्लाह इंशाल्लाह कितने बड़े सीक्रेट हैं इस्लाम के, मामलात में तवक्कुल, मुसीबत में सब्र, नेमत में शुक्र, ज़रूरतों में दुआ, गुनाहों में तौबा, फैसलों में तफवीज़, तफवीज़ का मतलब आइंदा की चीज़ों में अपनी तरफ से तजवीज़ नहीं होना, यही होना ऐसे ही होना आप जो मुनासिब समझते, मेरी ख्वाहिश तो ये है लेकिन आप जो फैसला फरमाया वो मुझे मंजूर है, मैं फ़लाँ जगह शादी करना चाहता हूँ ये चाहते हैं, मगर आप जो मुनासिब आप जो तय कर देंगे बस वही है, उस पर हम राज़ी हैं, नहीं वहाँ करूँगा तो वहाँ शादी करूँगा, नहीं तो नहीं करूँगा। हमारे पास इंडिया में बहुत वाक़ हमने ऐसे देखे, नहीं मेरे को तो बाहर जाना है, बाहर जाऊँगा तो नौकरी करूँगा, नहीं तो नहीं करूँगा, फलां जगह पर शादी होगी तो शादी करूँगा, नहीं तो नहीं करूँगा। 45 साल के हो गए, फलां जगह पर शादी करना तय नहीं था, वो हो नहीं रही थी, तय नहीं, अल्लाह तआला की तरफ से तय नहीं है, अब अटका के रखे हुए लोग अपने, ठीक है कुरान पढ़ो, अच्छा डालते रहो, 45 साल में जाके शादी हुई वो दूसरी जगह होगी, वही पहले कर लेता। तो तफवीज़ में ये होता है कि हमारी तरफ से ख्वाहिश तो ये है लेकिन आपकी मर्ज़ी है, इसको तफवीज़ है, तफवीज़ तफवीज़ मैंने सुपुर्द करना अल्लाह, ये उनका हक है, उनके मुकद्दरात हैं, उन्होंने क्या तय किया वो उनको मालूम है, हमारे लिए क्या मसलियत है क्या मसलियत है उनको मालूम है, उनको क्या मिलना है क्या नहीं मिलना है, शादी में, औलाद में, बच्चों में, बच्चियों में, कारोबार में, बिजनेस में, रिस्क में, सब में तफवीज़ रहती है, क्या पढ़े, कितने पैसे लगा के पढ़े, यहाँ पे आके क्या कर रहे हैं, रोटी इससे मिलना तय था, जिससे रोटी मिल रही उसके ऊपर तो कभी सोचा ही नहीं और कभी हाँ, बल्कि उसको हमेशा बेइज्जत से की नजर से निगाह से देखते रहे, ये क्या है, ये भी कोई धंधा है करने का, ये कोई काम है, अब आप क्या कर रहे हैं, फिलहाल तो यही कर रहा हूँ। जब हम इसमें थे मस्जिद नूर में तो ऊपर बहुत से लोग हमारे साथ ही रहते थे, तो नाम याद है मगर नहीं लूँगा मैं नाम, एक साहब दिन में कैब चलाते थे, दूसरे साहब रात में कैब चलाते थे, तो मालूम नहीं था एक दूसरे को, उन्होंने पूछे आप क्या कर रहे हैं, कैब चला आप क्या कर रहे हैं, कैब चला किसके पास, कब से कब तक चलाते हैं आप, बोले तो उन्होंने बोला मैं रात में चलाता हूँ, तो उन्होंने क्या बोला रात में शरीफ लोग नहीं चलाते, शरीफों का काम नहीं है रात में क्या चलाते, अब उसको उन्हें बोल रहा हूँ मैं रात में चलाता हूँ तो इसको इन्हें क्या बोला शरीफों का काम नहीं है रात में चलाना, खुदा की करनी थोड़े दिनों के बाद में वो दिन की क्या इनकी ख़त्म हो गई, तो इनको भी रात की मिली, उसको तो जल उन्हें तो जल गया था, उसके दिमाग में थी बैठी हुई बात, उन्हें तो रात में चला ही रहा था, इसको भी रात में क्या क्या मिल गई, अब वो रास्ते में एक जगह देखा उन्हें लेके जा रहा क्या, तो ले आके जुर बोल के ले आके उसके सामने ठहरा देखे शरीफों का काम नहीं रात में चलाना शरीफों का काम नहीं हो, मेरे को आगे क्या बोला उसको ऐसा बोल के आया हूँ, क्योंकि वो हम सब एक ही सर्कल के थे दोस्त, जान पहचान के थे पूरे, आके रोजाना जमा होते थे, मेरे को आगे बोला मैं वो परसों ऐसा बोला था थोड़े दिन पहले, मेरे को इतना जला गुस्सा आया था मगर मैं उसको कुछ बोला नहीं, बोले आज देखा तो क्या मेरे साथ उन्हें भी वो भी वही साइड पर चला रहा है, बोले रास्को के पास, रास्को के पास तो मालूम ही है आपको क्या कहानी आए वहाँ पे, वो रास्को के पास चला रहा, बोले गाड़ी शराब खाने वराब खाने सब है वहाँ पे, तो उसके सामने ले आके जरूर बोल के गाड़ी रोक के हाथ में शरीफों का काम, तफवीज़ तवक्कुल, और तफवीज़ के बाद में जो अल्लाह तबारक व तआला की तरफ से फैसला हो जाए उसकी तस्लीम, तफवीज़ रज़ा बिल क़ज़ा और तस्लीम, सर तस्लीम खम है जो मिजाज यार में आए, यानी जो आप फैसला फरमा रहे हैं वो मंजूर है, ये तीनों अल्लाह ताला के हुकूक में से हैं, जैसे तवक्कुल अल्लाह के हुकूक में से है, तौहीद अल्लाह के हक में से है, तौहीद तवक्कुल तफवीज़ तस्लीम रज़ा बिल क़ज़ा ये सब अल्लाह के हुकूक में से है, अल्लाह का राइट है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम जब कभी अपनी बात शुरू करते हैं तो ये फरमाते नहमदुहु व नस्तईनु, हमद आपके लिए है, मदद आपसे मांगते हैं। आप अंदाज़ा फरमाइए कि खुतबे में क्या कुछ कर देते थे हुज़ूर, खुतबे में कहाँ से शुरू कर देते थे, कहाँ पे पहुँचे हुए होते थे, कहाँ पहुँचा देते थे उम्मत को। हुज़ूर का खुतबा कोई ध्यान से सुन लिया समझ लिया तो उन्हें बयान होने से पहले बयान की मंजिल पे पहुँच जाता। मंजिल तो यही है ना कि उनके पास चले आना, उनको पहचान लेना, उनके करीब हो जाना, उनकी मारिफत हो जाना। फिक्र कर लें थोड़ा सा।